यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुने।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083, बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083माथि 7 संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि 3 संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
यो करले भुइँमान्छे गरीबहरूलाई छुँदैन। नेपालका झण्डै 75-80% बाल बालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यसबाट 300 रूपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट, यति ऱ्याडिकल डिपार्चर गरिएको छ। सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षमा 35% पनि पूँजीगत खर्च नभएको भन्दै पूँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आन्तरिक ऋण पनि देशभित्र नै विद्युत आयोजना, आफ्नै खर्चमा पनि ठूला आयोजनामा र उत्पादनमूलक गतिविधिहरूमा नै लगाएको र लगाउने बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पूँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले विभिन्न चारवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। त्यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख डोल प्रसाद अरियालले आज स्वीकृत भएका चारवटै विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका चारवटै विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण कक्षा 12 परीक्षा फललाई लिएर उत्पन्न समस्या समाधान र ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याग गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै त्यस्ता कार्य तुरन्त निरुत्साहित गर्ने गरी ऐनको व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डको लापरवाहीका कारण लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड़ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा 12 नतिजा हतार हतारमा सार्वजनिक गरेर जस लिने होडमा पर्याप्त तयारी र गुणस्तर परीक्षण नगरिँदा उत्कृष्ट विद्यार्थीहरूको नतिजामा समेत नन ग्रेडेड देखिनु दुखद भएको बताउनुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाड़ीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढ़ाउन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकको शुरूमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सिमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको थियो। सभामुख डोल प्रसाद अरियालले बैठक शुरू गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आआफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नै पर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रासोपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारलाई हल्लाउने र षड्यन्त्र गर्ने गरी आएको बताउनुभयो। नेपाली कंग्रेसका सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिका विरूद्ध संसदमा जवाफ माग गरिरहेका बेला चितवन गएर स्पष्टीकरण दिएको भन्दै प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो भनी प्रश्न गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली कंग्रेसका तर्फबाट 2056 सालको आम निर्वाचनमा काभ्रे पलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार 7 गते उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यका भर फैलिएको बताउनुभयो। महानिर्देशक डाक्टर दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। उपराष्ट्रपति रामचाहे प्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरूरी रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड़ दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूबीच एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। फाउण्डेशनले जननेता मदन कुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्ष अपेक्षा अनुसार पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। असारको मध्यसम्म आइसक्दा पनि औसतभन्दा कम वर्षा भएका कारण धान रोपाईमा प्रत्यक्ष असर परेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
असार मानो रोपेर मुरी उब्जाउने समय। अहिले देशभरका रोपाई खेतहरू किसानका व्यस्तता बनिरहेका छन्। असारलाई सुदूरपश्चिमतिर सार वा फुर्सद नहुनु भन्ने अर्थमा पनि बुझ्ने गर्छन्। हिलो र पाँगो माटोलाई सम्याउँदै धान रोप्ने यो समयलाई सुदूरपश्चिममा सांस्कृतिक रूपमा पनि मनाउने चलन छ। धान रोप्नु भन्दा पहिले गाइने भाकालाई भैनी भनिन्छ। महिलाहरूले सगुनको रूपमा भैनी गाइसकेपछि बिउ निकाल्ने र रोप्ने गरिन्छ। तर अहिले भने निकै नै परिवर्तन भइसकेको पुराना पुस्ताहरूको अनुभव छ। गन्यापधुरा गाउँपालिका 3 खण्टी देवी बोहरा अहिले भने कृषि क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले रोपाई गर्न सजिलो भएको छ। कुनै समयमा 10 हल गोरु त्यत्तिकै संख्यामा बाउसी र रोप्नेहरू हुने गरेकोमा अहिले त्यस्तो अवस्था भने छैन भन्नुहुन्छ किडी दमाई।
खेत गोठ हुन्थ्यो, गोल गोल पाटे, 5 दिन 6 दिन
डडेलधुरामा भने मध्य असारसम्म आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई सम्पन्न हुन सकेको छैन। कृषि ज्ञान केन्द्र डडेलधुराका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहरा।
डडेलधुरा जिल्लामा धान रोपाई हुने क्षेत्रफल भनेको कुल 6120 हेक्टरमा हो। जसमध्ये हालसम्म करिब 2000 पुग्दैछ। यतिखेर मनसुनी वर्षा आइसक्नु पर्ने हो, अहिलेसम्म मनसुन भित्रेको छैन। जसले गर्दा रोपाई मात्रै होइन, अरू बाली नालीमा पनि प्रभाव परिरहेको छ, जसले गर्दा धान रोपाई ढिलो नै भइरहेछ।
पछिल्लो पटक जनशक्ति पलायन हुनुले खेती योग्य जमिन समेत बाँझो हुँदै जान थालेका छन्। रोपाईलाई सांस्कृतिक रूपमा समेत मनाउने चलन समेत बिस्तारै हराउँदै जान थालेको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढ़ाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार 2057 सालदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी महत्वपूर्ण फाइलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब 25 वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फाइललाई वर्गीकरण गरी भौतिक अभिलेख व्यवस्थापन गरिएको विभागले जनाएको छ। वैदेशिक रोजगार ठगीका उजुरी बढ़दै गएपछि युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्दै विभागलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिँदै आउनु भएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले भोलि असार 15 गतेदेखि पुनः सेवा शुरू गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरंग सेवा ओपीडीमा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। वैदेशिक रोजगारबाट फर्किएपछि धनकुटाको सांगुरीगढ़ी गाउँपालिका डाँडा बजारका दीपक बस्नेतले शुरू गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ। 2 वर्ष अघि शुरू गरेको होमस्टे व्यवसायबाट विदेशभन्दा दोब्बर कमाई हुने गरेको र त्यसबाट स्थानीय कृषि उत्पादनको समेत बजारीकरण भएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
धनकुटा जिल्लाको सांगुरीगढ़ी गाउँपालिका 5 डाँडा बजारका दीपक बस्नेत आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बन्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि शुरू गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको हो। वैदेशिक रोजगारीको कमाई र बैंकबाट ऋण लिएर उहाँले आफ्नै घरमा सुनाखरी होमस्टे सञ्चालनमा ल्याउनुभयो। यस व्यवसायबाट विदेश भन्दा दोब्बर कमाई भइरहेको उहाँको भनाइ छ।
अहिलेसम्म सन्तुष्ट छु। जो बाहिर जानुभएको छ, बाध्यताले जानुभएको छ, नेपाल फर्किएपछि चाहिँ केही न केही गरेर बस्नुहोस् भन्ने चाहिँ मेरो सल्लाह।
1 रातमा 25 जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उहाँको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट पाहुनाहरू आउने गरेका छन्। विदेशमा रहेका आफन्त र चिनजानको माध्यमबाट अमेरिका र स्विजरल्याण्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिइरहनु भएको छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुसी भएको बताउनुहुन्छ।
यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि एकदम सन्तुष्ट छु।
होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँको भनाइ छ। सामुदायिक होमस्टेहरूलाई स्थानीय तथा प्रदेश सरकारले आवश्यक पर्ने विभिन्न प्रकारको सामान सहयोग गरे पनि निजी होमस्टेले भने त्यस प्रकारको सहयोग नपाएको उहाँको गुनासो छ।
हामीलाई चाहिँ भरसक सेवा सुविधाहरू सामुदायिकमा जस्तै आए चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ हामीलाई लाग्यो।
पर्यटन कार्यालय काँक्रेभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टेको विकासका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनुभयो।
होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने अर्कोतर्फ ग्रामीण पर्यटनको विकास गर्ने र पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौं।
पहाड़का गाउँ बस्तीमा मोटर बाटो पुगेपछि यो व्यवसाय राम्रो आय आर्जनको स्रोत बनेसँगै धेरैलाई रोजगारी प्रदान गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी संचार माध्यमले साउदी अरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 जना यात्रुको मृत्यु भएको पुष्टि गरेको हो। मृतकहरू सबै साउदी नागरिक रहेका र घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको उत्तर पूर्वी शहर टोम्बलेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। हर्मुजको सांगुरो जलमार्गमा प्यानमाको झण्डा राखिएको भएको पानी जहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ। यूएस सेन्ट्रल कमाण्ड सेन्टकमले इरानभर कयौं निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानी विरूद्ध भइरहेका निरन्तर आक्रामकताको सीधा जवाब भएको बताएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमानदार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको समेत बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति कम्तीमा 5 दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा बैंकिङ क्षेत्रका विज्ञहरूले जोड़ दिनुभएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र हरियालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र बैंकको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 दृष्टिकोण सहित ल्याउनुपर्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधारमा नीतिहरू असफल भए भन्न नमिल्ने बताउनुभयो। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले वित्तीय क्षेत्रको नीति प्रति सर्वसाधारणको चासो बढ्दै गएको उल्लेख गर्दै बजारले अधिक तरलता व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाल बैंकका संघका पूर्व अध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा अपनाएका कसिला नीतिगत व्यवस्थाहरूको प्रभाव अहिले अर्थतन्त्रमा देखिएको बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले बिजुली बगिरहेको लाइनमा नै मर्मत सम्भार गर्ने कामको शुरूआत गरेको छ। प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले नेपाल विद्युत प्राधिकरणका कामको कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट त्यस्तो कामको थालनी गरेको जनाएको छ। हाललाई नमूनाको रूपमा शुरूआत गरिएको त्यस कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरी शहरी क्षेत्रको नियमित मर्मत सम्भारको काममा प्रयोग गर्ने कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो। उपभोक्ताहरूलाई अवरोध बिनै गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालू अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको शुरूआत गरेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले बताउनुभयो। तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरेर चालू लाइनको मर्मतको काम गरेका थिए। मुस्टाङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई 50% अनुदानमा याक र नाक वितरण गरेको छ। हिमाली याक र नाक प्रबन्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरूलाई अनुदानमा याक र नाक वितरण गरेको हो। लाभग्राही पशुपालक व्यवसाय र गाउँपालिका अन्तर्गत संघीय सशर्त अनुदानमा 50% लागत साझेदारी रहने गरी याक र नाक पालन गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहन सिंह लाल चन्दले जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमट्टाबाट।
फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण राउण्ड अफ 32 को समीकरण पूरा भएको छ। अब उपाधि दौड़मा रहेका 32 टोलीले अन्तिम 16 स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। राउण्ड अफ 32 को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमने सामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति 1:15 हुँदैछ। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढ़ेका टोलीहरू अब नकआउट चरणमा एक हारसँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दावेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम 16 स्थान बनाउन कड़ा चुनौती प्रस्तुत गर्नेछन्। कर्णाली क्रिकेट कप 2083 आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। आजदेखि 18 प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाड़ीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा आयोजित प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रूकुम पश्चिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 पुरस्कार प्राप्त गर्नेछन्। निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2083 उपाधि कोशी प्रदेशका महिला क्रिकेट टीमले जितेको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज पर्साको बीरगंज स्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई 11 रनले स्तब्ध पार्दै कोशीले जित निकालेको हो।
अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। मध्य प्रदेश र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना र कोशी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।